रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र देखिएको समस्या समाधान गरी पार्टीलाई एकताबद्ध राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल। आज पुनः पार्टीको स्थायी समिति बैठक बस्दै स्वास्थ्य मन्त्रालयद्वारा रियल टाइम पीसीआर परीक्षणको दायरा विस्तार। क्यान्सर, मधुमेह र आईसीयूमा भर्ना भएका बिरामी तथा स्वास्थ्य कर्मीको पनि परीक्षण गरिने। दैनिक रूपमा आजसम्मकै सबैभन्दा बढ़ी हिजो 740 जनामा कोरोना संक्रमण पुष्टि। लकडाउन शुरू भएदेखि हालसम्म पर्यटन तथा हवाई क्षेत्रमा करिब 34 अर्ब रूपियाँको नोक्सान भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जानकारी। पर्यटन क्षेत्रको पुनः उत्थानका लागि राहत र सहुलियत दिने तयारी भइरहेको मन्त्रालयको भनाई र भारतमा आउँदो 1.5 महिनाभित्र कोरोना विरूद्धको खोप जनस्तरमा उपलब्ध गराउने तयारी। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष तहमा देखिएको विवाद मिलाउन हिजो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी नेता शर्माका अनुसार अध्यक्षहरूबीच विगतमा भएका सहमति, त्यसको पालना र देखिएका कमी कमजोरी लगायतका विषयमा छलफल भएको छ। नेकपा स्थायी कमिटि बैठक आज पुनः बस्ने कार्यक्रम छ। अध्यक्षद्वय बीच समानता र आपसी सहमतिका आधारमा सरकारमा आलो पालो नेतृत्व गर्न भएको सहमति, गत मंगिर 4 प्रधानमन्त्री ओली नेतृत्वको सरकार निरन्तर रहने र अध्यक्ष दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने गरी स्थायी कमिटिमा भएको निर्णयको कार्यान्वयन लगायतका विषयमा गम्भीरतापूर्वक छलफल भएको नेता शर्माले जानकारी दिनुभयो। नेकपा स्थायी कमिटिको मंगलबार बसेको बैठक निर्धारित कार्यसूचीभन्दा भिन्न असार 14 गते मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन विभिन्न शक्तिहरू लागेको भनी दिनुभएको अभिव्यक्तिलाई लिएर विवाद बढ़ेर गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरा थप फराकिलो बनाएको जनाएको छ। मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजोदेखि क्यान्सर तथा मधुमेहका बिरामी तथा आईसीयूमा भर्ना भएका बिरामी, स्वास्थ्यकर्मी लगायतको परीक्षण गरिने जानकारी दिनुभयो।
आजबाट परीक्षणको दायरा अझ फराकिलो बनाइएको छ। क्यान्सर, डायबिटिजका बिरामीहरू, इमर्जेन्सीमा आउने बिरामीहरू, आईसीयूमा भर्ना भएका बिरामीहरू र पकेट एरियामा बस्ने अरू मानिसहरू र स्वास्थ्य कर्मीहरूको टेस्ट गरिँदैछ र सरकारी, सामुदायिक तथा निजी अस्पतालमा बिरामीहरूको उपचार गर्ने व्यवस्था मिलाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा वा होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अनिवार्य मास्क लगाउन, साबुन पानीले नियमित हात धुन, सम्भव भएसम्म सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरीको पालना गर्न आग्रह गरेको छ। त्यसैगरी मन्त्रालयले कोरोना भाइरसको संक्रमणका सम्बन्धमा हालसम्म भएका अध्ययन र अनुसन्धानका आधारमा विदेशबाट फर्किएका व्यक्तिहरू 2 हप्तासम्म सम्पूर्ण नियम पालना गरी क्वारेन्टाइनमा बस्दा संक्रमणको कुनै पनि लक्षण नदेखिएमा पीसीआर परीक्षण नगरी घर पठाउन सकिने जनाएको छ। 2 हप्तासम्म क्वारेन्टाइनमा बसेको व्यक्तिमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिए, पीसीआर परीक्षणमा पोजिटिभ देखिए पनि अन्य व्यक्तिमा संक्रमण नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। हिजो थप 740 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या 15,259 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न 23 प्रयोगशालामा गरिएको 4,483 पीसीआर परीक्षण गर्दा 740 जना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा 166, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा 19, कोशी अस्पताल विराटनगरमा 17, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा 2, गजेन्द्र नारायण सिंह अस्पतालमा 32, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा 22, नारायणी अस्पताल वीरगंजमा 1, भरतपुर अस्पताल चितवनमा 21, किटजन्य रोग प्रयोगशाला हेटौडामा 29, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 2, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा 13, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा एक, भेरी अस्पतालमा 28, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा 8, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा 1, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा 10, सेती प्रादेशिक अस्पताल धनगढ़ीमा 65 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी हिजो थप 823 जना कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 6143 पुगेको छ। यसै गरी असार 17 गते निधन भएका काठमाडौँ नयाँ बानेश्वरका 85 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 32 पुगेको छ। मृतक पुरूषमा छाती दुख्ने र पिसाबमा समस्या देखिएपछि आईसीयूमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी हिजो देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा 35,472 जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलमा 9,084 जना रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। नेपाल सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्ट सम्झौता हाल होल्डमा रहेको जानकारी दात्री मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ। संसदमा अनुमोदनको समयावधि यही असार 16 अनुमोदन नभइसकिएकाले अर्थ मन्त्रालयले एमसीए मार्फत अमेरिकालाई पत्राचार गरी त्यस्तो जानकारी गराएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हिजो बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवडाले कोरोना महामारीका कारण सम्झौता लागू गर्न आवश्यक पूर्व तयारीका काम हुन नसकेकाले पनि समय सीमा थाथीमा रहेको बताउनुभयो। कोविड 19 जोखिम समेतका कारणले संघीय संसदको बजेट अधिवेशन अन्त्य गराउनु परेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री डाक्टर खतिवडाले एमसीसी सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट भए पनि कतिपय दृष्टिकोणका कारण त्यसमा विवाद देखिएको उल्लेख गर्नुभयो। सम्झौता अनुमोदनका लागि सरकारले गत वर्ष 31 प्रतिनिधि सभामा प्रस्ताव दर्ता गरेको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राखी आवश्यक सतर्कता सहित कार्यक्रम गर्नुपर्ने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको 96 जन्म जयन्तीका अवसरमा हिजो नेपाल विद्यार्थी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सभापति देउवाले महामारीका बेला सजगता सहित संगठन निर्माणमा लाग्न नेभी संघ नेतृत्वलाई निर्देशन दिनुभयो। कार्यक्रममा नेभी संघका अध्यक्ष राजीव ढुंगानाले कोविड 19 कारण समस्यामा परेका विद्यार्थीलाई सरकारले राहत दिन नसकेको र बन्दाबन्दीका समयमा नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईले भारत हुँदै आएको सलह किराको झुण्ड धेरै ठूलो नरहेको जानकारी दिनुभएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा कार्यदलका संयोजक हुमा गाईले सलह किराले आकलन गरे जति क्षति नपुर्याएको र सलह नियन्त्रणमा रासायनिक विषादी प्रयोग गर्नु प्रत्युत्पादक रहेका कारण विषादी प्रयोग नगरिएको स्पष्ट पार्नुभयो। उहाँले रासायनिक विषादी प्रयोग गर्दा वातावरण बिग्रन सक्ने हुँदा सरकारले विकल्प खोजिरहेको बताउनुभयो। सलह किरा पश्चिम हुँदै पुनः भारत जानेमा आफूहरू विश्वस्त रहेको पनि समिति समक्ष मन्त्रालयको प्राविधिक कार्यदलले जानकारी दिएको छ। बैठकमा समितिका सदस्यहरूले सलह किरा नियन्त्रणका लागि सरकारले चालेको कदम, सलह किराबाट कृषि क्षेत्रमा पुगेको क्षति र क्षतिपूर्तिका लागि भएको तयारी लगायतका बारेमा जिज्ञासा राख्नु भएको थियो। इस संबंध में अब अर्को प्रसंग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताउनु भएको छ। सिंहदरबारमा हिजो पर्यटन क्षेत्रका विभिन्न संगठनको ज्ञापन पत्र बुझ्नुहुँदै मन्त्री भट्टराईले व्यवसायी एवं सरोकारवालासँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउन पूर्व तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीलाई हवाई सेवा सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरेर प्रस्ताव ल्याउन निर्देशन दिनुभयो। ज्ञापन पत्रमा व्यवसायीहरूले चार्टर उडानको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशीघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालिका अनुसार सञ्चालन गर्न अनुरोध गरेका छन्। कोविड 19 संक्रमण देखिएपछि बिहिबारसम्म हवाई उडान मार्फत विभिन्न 21 देशमा अप्ठ्यारोमा परेका 16,294 नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। फिर्ता भएका मध्ये सबैभन्दा बढ़ी बागमती प्रदेशका 5,358 रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका 394 रहेका छन्। यस्तै सबैभन्दा बढ़ी कुवेतबाट 3,527 र सबैभन्दा कम 5 जना श्रीलंकाबाट स्वदेश फिर्ता भएको कोविड 19 संकट व्यवस्थापन संचालन केन्द्र CCMC जनाएको छ। नेपालमा कोविड 19 को संक्रमण देखिएपछि गत चैत्र 11 गतेदेखि मुलुकभर लागू गरिएको बन्दाबन्दीका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो। बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठ्यारोमा परेका स्वदेश आउन चाहने नेपालीलाई सरकारले गत जेठ 21 गतेदेखि सुरक्षित रूपमा स्वदेश फर्काउने कार्य शुरू गरेको हो। यस अवधिमा अफगानिस्तानबाट 18, अस्ट्रेलियाबाट 483, ओमानबाट 313, कतारबाट 1,812, म्यानमारबाट 26, जापानबाट 492, थाइल्याण्डबाट 326, दक्षिण कोरियाबाट 228, बंगलादेशबाट 841, मलेसियाबाट 1,537, मालदिव्सबाट 709, युएईबाट 2,737, साउदी अरेबियाबाट 2,002, सिंगापुरबाट 146, हङकङबाट 89, पाकिस्तानबाट 72, बहराइनबाट 420, संयुक्त राज्य अमेरिकाबाट 282 र संयुक्त अधिराज्यबाट 229 नेपाली स्वदेश फिर्ता भएका छन्। उहाँहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रूपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने गरिँदै आएको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेसन कक्षका लागि हिजो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै वरिष्ठ नेता पौडेलले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताउनुभयो। उहाँले भ्रष्टाचार, बेरोजगारी र पक्षपात विरूद्ध कंग्रेसले आन्दोलन गर्ने बताउनुभयो। कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण पर्यटन क्षेत्र गम्भीर रूपले प्रभावित भएको छ। लकडाउन शुरू भएदेखि हालसम्म पर्यटन तथा हवाई क्षेत्रमा करिब 34 अर्ब रूपियाँको नोक्सान भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। यस अवधिमा राष्ट्रिय गौरवका आयोजनाहरूलाई भने निरन्तरता दिइएको छ। थप विवरण हाम्रा संवाददाता अर्जुन श्रेष्ठबाट।
कोविड 19 को विश्वव्यापी संक्रमणबाट सिर्जना भएको परिस्थितिका कारण पर्यटन क्षेत्र गम्भीर रूपमा प्रभावित बन्यो। नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको एक अध्ययन कमिटिका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका अवधिमा करिब 34 अर्बको क्षति भएको छ। यस्तो क्षति साउन 7 गतेसम्म थप 7 अर्ब बढ्ने अनुमान छ। पर्यटन क्षेत्रमा ठूलो क्षति भए पनि लकडाउनका कारण अलपत्र परेका विदेशी पर्यटक तथा आन्तरिक पर्यटकहरूको उद्धार गर्नेदेखि राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणलाई निरन्तरता दिएको छ। यस अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालभित्र 611 विदेशी पर्यटक सहित 950 पर्यटकको उद्धार गरेको छ भने मध्य पूर्व र युरोपका अतिरिक्त 17 मुलुकबाट 214 उडान मार्फत 16,672 नेपालीको उद्धार गरेको छ। यस्तै नेपालमा अलपत्र परेका विदेशी सहित 12,408 यात्रुलाई विदेश फर्कन सहजीकरण समेत गरेको छ। मन्त्रालयले लकडाउनकै अवधिमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरू तथा सांस्कृतिक क्षेत्रको पुननिर्माणलाई निरन्तरता दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई:
सरकारले पुननिर्माणका, विकास निर्माणका आयोजनाहरूलाई होसियारीपूर्वक सञ्चालन गर्ने नीति लियो। त्यो नीति लिएपछि यो मन्त्रालय अन्तर्गत भएका चाहे त्यो विमानस्थलको निर्माणका कुरा हुन्, चाहे पर्यटकीय गन्तव्यहरूको निर्माणका कुरा हुन्, पुरातात्विक महत्वका क्षेत्रहरूको निर्माण तथा पुननिर्माणका लगातार यो अवधिमा भएका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने 5-6 महिना त्यो अवधिसम्ममा सम्पन्न हुनेछ। त्यस्तै पोखरा विमानस्थलको पनि 60% जति प्रगतिमा हामी पुगेका छौँ। समग्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हामीले भनेकै मितिमा सम्पन्न हुने दिशामै छ। अब योभन्दा ठूलो प्रतिकूलता विश्वमा आएन भने हामी सही ठाउँमा छौँ।
कोरोना संक्रमणबाट पर्यटन क्षेत्रमा गरिएको करिब 10 खर्बको लगानी प्रभावित हुनेदेखि यस क्षेत्रमा प्रत्यक्ष तथा आंशिक रोजगारी पाइरहेका 8 लाखको रोजगारी गुमेको छ। पर्यटन क्षेत्र थला परेपछि यसलाई पुनरुत्थान गर्न पर्यटन व्यवसायी र सम्बद्ध संघ संस्थाहरूको सुझावमा मन्त्रालयले राहत तथा सहुलियत दिने तयारी गरेको छ। पर्यटन व्यवसायको पुनरुत्थानका लागि मन्त्रालयले गरिरहेको तयारी बारे जानकारी दिनुहुँदै पुनः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई,
हामीले सबै पर्यटन क्षेत्रका संघ संगठनहरूसँग राय परामर्श गरेर 50 अरबको पुनर्कर्जाको एउटा कोष बनाएको छ, त्यस्तै 1 खरबको एउटा कोष बनाएको छ। यो चाहिँ पर्यटन क्षेत्रमा परेको क्षतिलाई न्यूनीकरण गर्न कसरी जान सकिन्छ भन्ने सन्दर्भमा 20 करोडको एउटा कोष बनाएर त्यसमा काम गर्ने भनिएको छ। त्यसमा मन्त्रालयको तर्फबाट होमवर्क गरेर अर्थ मन्त्रालयमा हामीले सुझाव पठाएका छौँ, त्यसको छिटै नै कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्छ।
कोभिड-19 का कारण लामो समय प्रभावित बनेको पर्यटन क्षेत्रलाई सुरक्षाका उपायहरू अपनाउँदै क्रमशः खुला गर्ने मन्त्रालयको तयारी छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
नेपालमा सलकिराको प्रवेशसँगै किसानहरू निकै चिन्तित भएको देखिएको छ। यसै सन्दर्भमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईले भारतको बिहार हुँदै आएको सलकिराको झुण्ड धेरै ठूलो नरहेको हिजो कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जानकारी गराउनुभयो। यस सम्बन्धमा थप जानकारी लिनका लागि हामी यतिखेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सलह नियन्त्रण तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईसँग प्रत्यक्ष कुराकानी गर्दैछौ। सहदेवजी नमस्कार, स्वागत छ रेडियो नेपालको समाचारमा।
हजुर नमस्कार, धन्यवाद सर।
अब सलकिरा नेपाल प्रवेश गरेको विवरण आइरहँदा यसले के कस्तो प्रभाव पार्छ र यो कति व्यापक हुन सक्छ भन्ने एउटा आम जिज्ञासा रहेको छ। अहिलेसम्मको यहाँको अध्ययनले के कुरा प्रष्ट पारेको छ त?
अब अहिले जुन नेपालमा प्रवेश गर्यो यो सलकिरा, सुरुमा जुन 13 गते, असारको 13 गते, 14 गते र 15 गते 3 दिनसम्म हाम्रो नेपालको दक्षिणी नाकाबाट प्रवेश गरेको सलकिरा सुरुको केही दिन यसको उपस्थिति अलि सक्रिय रहेको अवस्था थियो। केही जिल्लामा सामान्य क्षति यसले पुर्याएको छ, जस्तै मकवानपुरको यो मकवानपुर गढी भन्ने क्षेत्रमा मकैमा सामान्य क्षति भएको छ। कपिल वस्तुको केही ठाउँमा तरकारी र मकैबारीमा सामान्य क्षति भएको छ। दाङमा पनि केही मकै बालीमा र केही धानको भ्याडमा सामान्य क्षति पुर्याएको भन्ने कुराहरू आएको छ। त्यस्तै अर्घाखाँची, रोल्पा, प्युठानमा पनि सामान्य क्षति छ भन्ने छ। खासै ठुलो क्षतिको परिमाण चाहिँ हामीले रिपोर्टिङ भएको छैन। अब आज हिजोको दिनबाट चाहिँ यसको सक्रिय उपस्थिति चाहिँ हाम्रो सबै जिल्लामा अहिले देखिएको छैन। हिजोबाट चाहिँ तिनीहरू धेरै उनीहरूका पहिलाका जुन झुन्ड, साना झुन्डहरू प्रवेश गरेका थिए तिनीहरू चाहिँ विखण्डन भएर धेरै जिल्लामा यिनीहरू फैलिन पुगे। पहाडतिर यिनीहरू पहाडतिर पनि पुगे, उच्च पहाडी जिल्लाहरूमा पनि पुगे, सानो संख्यामा पुगेको हुनाले यिनीहरूको अब हाम्रो क्षतिको स्तर बढाउने खालको संख्यामा चाहिँ अब यिनीहरू छैनन्। क्रमशः विखण्डन हुँदै अब हाम्रो कृषिजन्य बालीहरूमा यसले क्षति पुर्याउन सक्ने अवस्था छैन।
अब नियन्त्रणका लागि पनि केही उपायहरू चाहिँ सरकारले सुझाएको थियो होइन, अब यसबाट कसरी जोगिन सक्छ? जे जति संख्यामा प्रवेश गरेका छन् तिनलाई, तिनबाट बस्नको लागि चाहिँ के सुझाव दिनुहुन्छ कृषकहरूलाई?
हामीले पहिलादेखि नै जुन दिन यो नेपालमा प्रवेश गर्यो त्यो दिनदेखि नै हामीले भनेका थियौँ यो सलकिरा आफ्नो खेतबारीमा अथवा नजिकै आउन लाग्यो भन्ने कुरा चाहिँ आकाशमा यो उड्दै आउँछ र त्यसको जानकारी हामीले हाम्रो सलाह सूचना केन्द्रबाट सबै प्रदेश स्थानीय तहहरूमा हामीले गराउँदै पनि आएका छौँ, सम्बन्धित जिल्लाहरूमा हामीले गराउँदै आएका छौँ। त्यो धेरै सम्भावित कृषक दाजुभाइ दिदीबहिनीको क्षेत्रमा आउने सम्भावना देखियो भने त्यहाँ एकत्रित हुने जनसमुदायहरू एकत्रित हुने र त्यसलाई तर्साउने भगाउने सबभन्दा पहिलो उपाय हो। ठुल्ठुला आवाजले तर्साएर यसलाई भगाउने। दोस्रो अब हामी यसलाई यदि सङ्कलन गर्न सक्छौँ, टिपेर सङ्कलन गरेर मार्न सक्छौँ भने त्यो पनि अर्को उपाय हुनसक्छ। अब अर्को उपाय भनेको धुवा लगाएर आगो बालेर धुवा सिर्जना गरेर त्यसलाई भगाउने हो। त्यसपछि अर्को अन्तिम विकल्प भनेको चाहिँ रासायनिक विषादीको प्रयोग गरेर पनि यसको व्यवस्थापन गर्न सकिन्छ र अहिलेको अवस्थामा हामीले चाहिँ रासायनिक विषादीमा तुरन्तै नजाउँ, पर्ख र हेर भन्ने उसमा छौँ हामीहरू।
हजुर सहदेवजी, अन्त्यमा होइन जस्तो यो यसलाई चाहिँ छोपेर समाउने र यो चाहिँ पोसिलो हुन्छ खान पनि मिल्छ भनेर भनिएको छ, स्वास्थ्यको दृष्टिकोणले सही हो यो कुरा?
हजुर, यो किनभने अन्य देशहरूमा खास गरी अफ्रिकी देशहरूमा यो कीरा संक्रमण गरेर मानिसहरूले नै खाएको देखिन्छ, अनि त्यस्तै गरेर विभिन्न पशु आहार खास गरी कुखुरा हाँसको चाहिँ दानामा पनि यसको चाहिँ प्रयोग भएको पाइएको छ। यसमा यो खास गरी झन्डै 65-68% चाहिँ प्रोटिन हुन्छ र 10-12% फ्याट हुन्छ भनिएको छ। त्यसले गर्दाखेरि यसमा चाहिँ प्रचुर मात्रामा तत्त्व भएको हुनाले स्वास्थ्यको लागि राम्रै मानिन्छ।
हजुर धन्यवाद छ सहदेवजी, समय दिएर यसबारेमा जानकारी गराउनुभयो, धेरै धन्यवाद यहाँलाई।
हस् हजुर, धन्यवाद छ।
हामी कुराकानी गर्दै थियौं कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सलह नियन्त्रण तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईसँग। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। गुल्मीमा पहिरोका कारण हिजो दुईजनाको मृत्यु हुनुका साथै एकजना बेपत्ता भएका छन्। पहिरोका कारण इस्मा गाउँपालिका एक हस्तीचौरका बसन्त सारूको गोठ पुरिँदा उनका 18 महिनाका छोरा सिजन सारूको मृत्यु भएको हो। यस्तै पहिरोले हस्तीचौरकै रिख बहादुर खत्रीको घर भत्काउँदा उनकी 7 वर्षीय छोरी अपेक्षा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परि अन्य 5 जना घाइते भएका र उनीहरू मध्ये 2 जनाको अवस्था गम्भीर रहेको छ। यस्तै मुसिकोट नगरपालिका वडा नम्बर 2 का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन्। पूर्व मन्त्री गोकर्ण विष्टले पहिरोमा परि घाइते भएका 5 जनाको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ ल्याउनु भएको छ। यसै गरी पहिरोले गुल्मीको इस्मा गाउँपालिकाका 150 घर परिवार उच्च जोखिममा परेको इस्मा गाउँपालिकाका उपप्रमुख विमला खत्रीले बताउनुभयो। इस्मा गाउँपालिका एक अस्थी चौरमा मात्रै 116 घर, दोहलीमा करिब 20 घर र अन्य वडामा गरेर 150 घर परिवार विस्थापित भएको खत्रीले बताउनुभयो। मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा 2 युवाको हिजो मृत्यु भएको छ। स्थानीय ब्रह्मदेव मुखियाको पोखरीमा सोही स्थानका 18 वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सड़क विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्य विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सार्वजनिक सेवामा प्रवेश भएपछि आचार्यले आर्जन गरेको सम्पत्ति मध्ये 3,21,62,000 रूपियाँको स्रोत नखुलेकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। यस्तै आयोगले हिजै जिल्ला अदालत कपिल बस्तीमा दोभाषीका रूपमा कार्यरत विश्वनाथ कुर्मी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै कुर्मीले सेवाग्राहीसँग 2,00,000 रूपियाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। नेपाल न्यून आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकमा उक्लिएको छ। विश्व ब्याङ्कले यसै साता सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल इतिहासमै पहिलो पटक निम्न मध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो। दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रति व्यक्ति आय भएको मुलुक मालदिव्स बनेको छ। सन् 2019 1,036-4,045 अमेरिकी डलरसम्म प्रति व्यक्ति आमदानी भएका मुलुकलाई विश्व ब्याङ्कले न्यून मध्यम आय वर्गमा राखेको छ। सन् 2019 नेपालको प्रति व्यक्ति आमदानी 1,090 अमेरिकी डलर पुगेको विश्व ब्याङ्कले जनाएको छ। विश्व ब्याङ्कले 1,035 अमेरिकी डलर भन्दा कम प्रति व्यक्ति आमदानी हुने मुलुकलाई न्यून आय वर्गमा राख्दै आएको छ। दक्षिण एसियाली मुलुकमध्ये अब अफगानिस्तान मात्रै न्यून आय भएको मुलुक हो जसको प्रति व्यक्ति आय 540 अमेरिकी डलर मात्रै रहेको विश्व ब्याङ्कले जनाएको छ। विश्व ब्याङ्कले उच्च मध्यम, निम्न मध्यम र निम्न गरी संसारभरिका मुलुकलाई 4 आय वर्गमा वर्गीकरण गर्दै आएको छ। हरेक वर्ष झैं वर्षायाम शुरू भएसँगै तराई मधेसमा सर्पदंशका घटनाहरू बढ़न थालेका छन्। सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा गएको जेट यता 28 जना सर्पदंशका बिरामीको उपचार भएको छ भने सर्पको टोकाईबाट 4 जनाको मृत्यु भइसकेको छ। कैलालीबाट हाम्रा संवाददाता भानुभक्त आचार्यको यो रिपोर्ट।
बुधबार राति कैलालीको धनगढ़ीमा विषालु सर्पले डस्दा 1 जनाको ज्यान गयो। त्यसको अघिल्लो दिन कञ्चनपुरको भीमदत्त नगरपालिकामा सर्पको टोकाईबाट 14 वर्षीय पर्वत गिरीको मृत्यु भएको थियो। त्यसअघि सर्पदंशकै कारण असार 14 गते पनि कञ्चनपुरकै शुक्लाफाटा नगरपालिकामा 5 वर्षीय बालिका पूनम बोहराको मृत्यु भएको थियो। यी सबै घटनामा बिरामीले समयमा उपचार नपाउँदा मृत्यु भएको प्रादेशिक अस्पतालका इमर्जेन्सी प्रमुख कृष्ण बहादुर बोहरा बताउनुहुन्छ।
धेरै ट्रेडिसनल उपचार पद्धति अपनाइसकेपछि मात्र हामी कहाँ आउने र ढिलो भएको कारणले गर्दाखेरि पनि मान्छेको डेथ भएको चाहिँ अवस्था चाहिँ छ।
हाल कैलालीको बडाईपुरमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र सेती प्रादेशिक अस्पतालमा मात्रै सर्पदंशको उपचार भइरहेको छ। बडाईपुरको कालीरक्षा गणमा वैशाख यता 66 जना सर्पदंशका बिरामी आएकोमा सबै निको भएर फर्किएको गणपति प्रदीप थापाको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा वर्षेनी सर्पदंशबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। जटिल अवस्थाका लागि भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीहरूले अकालमा ज्यान गुमाउन बाध्य भएका छन्। यता सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने 20 वटा भेन्टिलेटर खरिद हुँदै गरेको भन्दै उपचार सामग्री आए ज्यान गुमाउनेको संख्यामा कमी आउने दावी गर्नुहुन्छ।
सुदूरपश्चिममा 2 ठाउँमा अहिलेसम्म छ, यी दुवै व्यवस्थित रूपमा सञ्चालित छन्। अब भेन्टिलेटर आयो भने संख्या के थप्न सकिन्छ।
देशका 2 स्थानमा मात्रै अहिले सर्पदंशको उपचार भइरहेको छ। दूरदराजका नागरिकहरूले सर्पदंशकै कारण अकालमा ज्यान गुमाउन बाध्य छन्। भानुभक्त आचार्य, रेडियो नेपाल, कैलाली।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्ला केही दिन यता दैनिक 50,000 भन्दा बढ़ी संक्रमित भएका छन्। अमेरिकामा गत 24 घण्टामा 54,904 जनामा संक्रमण पुष्टि भएको कोरोना भाइरसको तथ्याङ्क अध्यावधि गरिरहेको वर्ल्ड मिटरले जनाएको छ। यसैगरी छिमेकी भारतमा पनि पछिल्लो 24 घण्टामा 22,721 जना संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा कोरोना संक्रमणका कारण ब्राजिलमा सबैभन्दा धेरै 1,264 जनाको मृत्यु भएको छ भने भारतमा 24 घण्टामा 444 जनाको मृत्यु भएको छ। समग्रमा हेर्दा कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या 1,11,82,576 पुगेको छ भने मृतकको संख्या 5,28,409 पुगेको छ। हालसम्म 62,92,523 जना संक्रमण निको भई घर फर्किएका छन्। यसैबीच विश्वभर कोरोना भाइरसको महामारीले जनजीवन आक्रान्त बनिरहेको बेला भारतमा 1.5 महिनाभित्रै यसको खोप जनस्तरमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको समाचार छ। भारतको सरकारी अनुसन्धान संस्था आईसीएमआरले भारत बायोटेक कम्पनीसँग मिलेर विकास गरिरहेको कोभ्याक्सिन नामक खोप भारतीय स्वतन्त्रता दिवस अगस्त 15 तारीखदेखि शुरूआत गर्ने तयारी भएको बताइएको छ। भारतका विभिन्न स्थानमा क्लिनिकल परीक्षण मार्फत त्यसलाई अघि बढ़ाइएको समाचारमा उल्लेख छ। सबै अनुसन्धान संस्थाहरूलाई आउँदो मंगलबार भित्र क्लिनिकल परीक्षण शुरू गर्न कड़ा निर्देशन दिइएको बताइएको छ। अब आर्थिक समाचार।
संसदको उद्योग समितिले एक औद्योगिक क्षेत्र र 2 विशेष आर्थिक क्षेत्रको अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ। संसदको उद्योग वाणिज्य तथा श्रम सम्बन्ध समितिको बैठकले राजविराज स्थित औद्योगिक क्षेत्र, भैरुवा स्थित विशेष आर्थिक क्षेत्र सेज र सिमरा स्थित गार्मेन्ट प्रोसेसिङ जोनको हालको निर्माणको अवस्थाका बारेमा अध्ययन गरी 10 दिनभित्र समितिमा प्रतिवेदन बुझाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो। समितिका सभापति विमल प्रसाद श्रीवास्तवको सभापतित्वमा भएको बैठकमा सांसदहरूले देशभरका औद्योगिक क्षेत्र अवस्था तथा राजविराज स्थित औद्योगिक क्षेत्रको अवस्था, त्यसले ओगटेको जग्गाको अवस्था सम्बन्धमा उद्योग मन्त्रालयको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले कोरोना संकटका कारण विदेशबाट आएका र नेपालमा समेत बेरोजगार भएकाहरूका लागि उद्योग मन्त्रालयको तर्फबाट रोजगारी सृजनामा भएको तयारीको बारेमा मन्त्रालयको ध्यान आकर्षण गराइएको थियो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव चन्द्र घिमिरेले विदेशबाट फर्केका र स्वदेशका समेतलाई लक्षित गरी उद्योग मन्त्रालयले आगामी आर्थिक वर्षमा 1,27,000 भन्दा बढ़ीलाई रोजगार उपलब्ध गराउने लक्ष्य सहितका कार्यक्रम अघि सारेको जानकारी दिनुभयो। सचिव घिमिरेले हाल 3 प्रदेशका 3 जिल्लामा मात्र सीमित रहेको समृद्धि सम्बन्धी कार्यक्रमलाई आगामी वर्ष सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत विस्तार गर्ने योजना रहेको बताउनुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। अब मौसम सम्बन्धी जानकारी। मनसुनी वायुको प्रभावले गर्दा देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश नम्बर एक गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचमा मेघ गर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेका कारण ती प्रदेशहरूमा नदीहरूमा पानीको बहाव बढ़ने, भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आज देशका सबै प्रदेशहरूमा सामान्य वृद्धि भई अधिकांश स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनुका साथै प्रदेश नम्बर एक गण्डकी प्रदेश र प्रदेश पाँचका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा 5.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको समस्या समाधान गरी पार्टीलाई एकताबद्ध राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल, आज पुनः पार्टीको स्थायी समिति बैठक बस्दै स्वास्थ्य मन्त्रालयद्वारा रियल टाइम पीसीआर परीक्षणको दायरा विस्तार, क्यान्सर, मधुमेह र आईसीयूमा भर्ना भएका बिरामी तथा स्वास्थ्य कर्मीको पनि परीक्षण गरिने, दैनिक रूपमा सबैभन्दा बढ़ी हिजो 740 जनामा कोरोना संक्रमण पुष्टि, लकडाउन शुरू भएदेखि हालसम्म पर्यटन तथा हवाई क्षेत्रमा करिब 34 अर्ब रूपियाँको नोक्सान भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जानकारी, पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत र सहुलियत दिने तयारी भइरहेको मन्त्रालयको भनाई, र भारतमा आउँदो 1.5 महिनाभित्र कोरोना विरूद्धको खोप जनस्तरमा उपलब्ध गराउने तयारी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।